الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وعاشروهن بالمعروف فإن كرهتموهن فعسى أن تكرهوا شيئا ويجعل الله فيه خيرا كثيرا وقال النبي صلى الله تعالى عليه وسلم استوصوا بالنساء خيرا فإنهن عوان عندكم وليس تملكون شيئا سوى ذلك أو كما قال عليه الصلاة والسلام نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ تبارک و تعالیٰ نے جس قوم میں اور جس زمانے میں نبی بنا کر مبعوث فرمایا اس زمانے میں عورتوں کے ساتھ بے انتہا ظالمانہ سلوک کیا جاتا تھا، بلکہ اگر یوں کہا جائے کہ ان کو انسان ہی نہیں سمجھا جاتا تھا اور ان کے وجود کو وہ لوگ اپنے لیے عار اور شرم کی چیز سمجھتے تھے۔ خود قرآن پاک میں اللہ تبارک و تعالیٰ نے اس کا نقشہ کھینچا ہے، عربوں کے ہاں جب کوئی لڑکی کی پیدائش ہوا کرتی تھی تو کیا کیفیت ہوتی تھی، وَإِذَا بُشِّرَ أَحَدُهُمْ بِالْأُنثَى ظَلَّ وَجْهُهُ مُسْوَدًّا وَهُوَ كَظِيمٌ يَتَوَارَى مِنَ الْقَوْمِ مِنْ سُوءِ مَا بُشِّرَ بِهِ أَيُمْسِكُهُ عَلَىٰ هُونٍ أَمْ يَدُسُّهُ فِي التُّرَابِ۔ ان میں سے جب کسی کو لڑکی کی پیدائش کی خبر دی جاتی ہے، خوشخبری سنائی جاتی ہے، تو اس کا چہرہ مارے غضب کے سیاہ پڑ جاتا ہے اور پھر وہ ایوم سکو والا ہونی سوچتا ہے کہ ذلت اور رسوائی کے ساتھ اس کو باقی رہنے دے یا زمین کے اندر دبا دے۔ باقاعدہ لڑکیوں کو زندہ درگور کیا جاتا تھا اور ان کے وجود کو اپنے لیے عار سمجھتے تھے۔ ایسے زمانے میں اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو مبعوث فرمایا اور آپ نے آ کر ایسی تربیت فرمائی، ایسی تربیت فرمائی کہ اپنی کیا دوسروں کی یتیم لڑکی کی پرورش کے لیے آپس میں جھگڑنے لگے۔ عمرۃ القضاء کے موقع پر جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم مکہ مکرمہ حضرات صحابہ کے ساتھ تشریف لے گئے تو اس موقع پر حضرت حمزہ رضی اللہ تعالیٰ عنہ کی چھوٹی بچی جو چلتی تھی، بولنا بھی سیکھی تھی، نبی کریم صلی اللہ علیہ وسلم جب لوٹ رہے تھے چچا چچا کہتی ہوئی آپ کے پیچھے آ گئی۔ حضور صلی اللہ علیہ وسلم نے فرمایا، حضرت علی نے اس کو اٹھا کر حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کے حوالے کر دیا۔ اور پھر بخاری شریف ہی کی روایت میں ہے کہ بعد میں جا کر کے اس بچی کو کون اپنے پاس رکھے، اس سلسلے میں باقاعدہ جھگڑا ہوا اور یہ مقدمہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں پیش ہوا۔ حضرت علی نے اپنا استحقاق یوں کہہ کر کے ظاہر کیا کہ میں، حضرت علی رضی اللہ تعالیٰ عنہ نے اپنا استحقاق یوں کہہ کر کے ظاہر کیا کہ میں نے ہی اس بچی کو وہاں سے اٹھایا ہے اور یہ میرے چچا کی بیٹی ہے اور میرے نکاح میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی صاحبزادی۔ حضرت علی رضی اللہ تعالیٰ عنہ کے بڑے بھائی حضرت جعفر رضی اللہ تعالیٰ عنہ نے کہا کہ نہیں، میں زیادہ حقدار ہوں کہ اس بچی کو اپنی پرورش میں اپنے پاس رکھوں۔ انہوں نے بھی اپنا استحقاق یوں ظاہر کیا کہ یہ میرے چچا کی بیٹی ہے اور اس بچی کی خالہ حضرت اسماء بنت امیس رضی اللہ تعالیٰ عنہ میرے نکاح میں، اور حضرت زید ابن حارثہ رضی اللہ تعالیٰ عنہ جو نبی کریم صلی اللہ علیہ وسلم کے متبنا رہ چکے تھے اور حضرت حضور صلی اللہ علیہ وسلم کے آزاد کردہ غلام تھے، اور ان کا نبی کریم صلی اللہ علیہ وسلم نے حضرت حمزہ رضی اللہ تعالیٰ عنہ کے ساتھ رشتہ اخوت قائم کیا تھا۔ وہ کہنے لگے یہ میرے بھائی کی بیٹی ہے۔ چنانچہ آخر میں نبی کریم صلی اللہ علیہ وسلم نے فیصلہ حضرت جعفر رضی اللہ تعالیٰ عنہ کے حق میں یہ ارشاد فرماتے ہوئے دیا کہ بچی کی خالہ جو ہے ان کے نکاح میں اور خالہ بمنزل ہے ماں کے۔ بہرحال میں تو یہ بتلانا چاہتا ہوں کہ جو قوم اپنی لڑکی کے وجود کو اپنے لیے آر سمجھتی تھی، آپ صلی اللہ علیہ وسلم کی تربیت کے نتیجے میں ان کے مزاجوں میں ایسی انقلابی تبدیلی آئی کہ دوسروں کی لڑکی کو بھی پرورش کرنے کے لیے آپس میں باقاعدہ جھگڑنے لگے۔ یہ آپ کی تربیت کا نتیجہ تھا۔ یہ دور حاضر کے اندر یہ سب دعوے کرنے والے تو کرتے رہتے ہیں، یہ بیٹی بچاؤ کی تحریک کیوں آخر جاری کی جا رہی تھی؟ آج بھی ہندوستان میں ایسے علاقے ہیں، ہمارے بعض رفقا جو راجستھان کے رہنے والے بتلاتے ہیں، آج بھی راجستھان میں تو وہ چونکہ راجستھان کے رہنے والے ہیں انہوں نے اپنے علاقے کی بعض جگہوں کا حال بتلایا، دوسرے علاقوں میں بھی ہوگا کہ وہاں کے لوگ فخریہ یہ کہتے ہیں کہ آج تک ہماری بستی میں کوئی داماد بن کر نہیں آیا۔ فخریہ یوں کہتے ہیں، بچی کو پیدا ہونے سے پہلے ہی ختم کر دیتے ہیں۔ آج کل سونوگرافی کے نتیجے میں لڑکیوں کو جو اندر ہی اندر مار دیا جاتا ہے، اور اسی لیے تو قانون بنانا پڑا، ہسپتالوں میں اعلانات لگائے جاتے ہیں، پھر بھی جو کچھ ہوتا ہے ساری دنیا جانتی۔ تو بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے کہ عورتوں کے حقوق کے سلسلے میں اللہ تبارک تعالیٰ کے حکم سے جو کچھ ان کو حقوق عطا فرمائے وہ ایسے تھے کہ دنیا تصور نہیں کر سکتی، بلکہ 18ویں صدی تک یورپ تک میں یہ تھا کہ عورتیں باقاعدہ بکاؤ مال سمجھی جاتی تھی۔ یہ تو اسپین میں مسلمانوں کا دور اقتدار رہا، اور وہ یورپ ہی کے اندر ایک ملک ہے جو واقع تھا، وہ اس کی وجہ سے آگے یورپینوں کے اندر جب تعلیمی سلسلہ شروع ہوا اور عورتوں کے حقوق کے متعلق کچھ بیداری ہوئی اور کچھ فرق آیا۔ اب یہ آگے بڑھے تو یہاں تک کہنے لگے کہ عورتوں کو مرد کے ساتھ مساوی درجہ دینا چاہیے۔ غفلت سے باز آیا تو جفا کی تلافی کی بھی ظالم نے تو کیا کی، حالانکہ اللہ تبارک تعالیٰ نے قدرتی طور پر دونوں کی خلقت میں اور دونوں کی ان کی گویا ان کی جنسوں کے اندر جو خوبیاں اور کمالات رکھی ہیں اور جو صلاحیتیں رکھی ہیں اس کے اعتبار سے دونوں کے لیے گویا مساوات کا دعویٰ کرنا یہ درست نہیں. اور یہ جو مساوات کے نام سے جو ہے شور مچا رہے ہیں وہ بھی کیا سلوک کرتے ہیں وہ ساری دنیا جانتی ہے. کہنے کو تو مساوات لیکن حقیقت تو یہ ہے کہ مساوات کا دعویٰ کر کے انہوں نے بیچاری عورتوں کو, اور عورتیں بھی جو ہیں ان میں اگر عقل پوری ہوتی تو بات ہی کیا تھی. حضور صلی اللہ علیہ وسلم نے ان کو ناقصات العقل والدین تو فرمایا ہی ہے اور یہ حضور صلی اللہ علیہ وسلم کا ارشاد بحق ہے. تو ان کو دھوکہ دے کر کے اپنی شہوت کو پورا کرنے کے لیے ان کو گھروں سے باہر نکالا گیا, دفتروں میں پہنچایا گیا, اور دفتروں میں آنے کے بعد بھی کیا مساوات رہی کہ ان کے اوپر دوہرا بوجھ آ گیا. اس لیے کہ ان کی جو اصلی ذمہ داری تھی خلقت کے اعتبار سے بچے پیدا کرنے کی, مساوات تو تب ہوتی کہ یوں کہتے بھائی جب سے انسان پیدا کیا گیا ہے تب سے آج تک عورتیں بچے جنتی رہی, اب مساوات کا تقاضا یہ ہے کہ یہ بچے جننے کی تکلیف سے عورتوں کو تو نجات دے دو, اب یہ سلسلہ مردوں کے سر ڈال دینا چاہیے. یہ اگر کرتے تو بات بھی تھی تو کوئی مساوات کا کوئی حق ادا ہوتا, لیکن نہیں وہ عورتیں جننے کا سلسلہ تو وہ تو ان کے بس کا تھا نہیں. تو اب بیچاری جو ان کا اصلی حق یہ ذمہ داری ہے ان کی وہ تو کر ہی رہی ہیں, اور ساتھ ہی ساتھ یہ دفتروں میں جا کر کے ملازمت کرنا اور یہ سارے سلسلے, اور دفتروں میں بھی باقاعدہ ان کے جو سروے آ رہے ہیں ان سروے کے اندر صاف عورتیں کہتی ہیں کہ بھائی جب تک کہ وہ اپنے باس کو خوش نہیں کرے گی اس کی جنسی خواہش کی تسکین کو کر کے وہاں تک اس کو آگے ترقی نہیں ملتی. تو گویا یہ باقاعدہ انگریزی کا جملہ ہے, مجھے یاد نہیں رہا اس وقت, وہ خاص ایک جملہ یہ ہے کہ بھائی نو سیکس نو ترقی کو انگریزی میں کیا کہتے ہیں, نو پروموشن, ایک جملہ اور اچھا سا. ایک مدت تک ایک بہت پہلے کی بات ہے, ابھی اچانک اس موضوع کو میں نے چھیڑا اس لیے وہ یاد نہیں آ رہا ہے. تو بہرحال کہنے کا حاصل یہ کہ یہ جو یہ لوگ جو دعوے کرتے ہیں اور کر رہے ہیں جیسے انسانی حقوق کے سلسلے میں, حقوق انسانی کے سلسلے کے علمبرداری کا دعویٰ کرتے ہیں اور کیا کر رہے ہیں ساری دنیا جانتی ہے کہ جن ممالک کے ساتھ ان کا جو ہے دشمناوٹ کا معاملہ ہوتا ہے وہاں کے کھانے پینے اور دوا تک کے سلسلے کو یہ بند کر دیتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم کا حال تو یہ تھا کہ جب حضرت سمامہ ابن اسال رضی اللہ تعالیٰ عنہ جو قبیلہ بنو حنیفہ کے سرداروں میں سے ہے وہ اپنے علاقے سے عمرہ کا ارادہ کر کے نکلے تھے مکہ مکرمہ جانے کے لیے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حضرات صحابہ کی ایک ٹکڑی حضرت محمد ابن مسلمہ رضی اللہ تعالیٰ عنہ کی سرکردگی میں بھیجی تھی, راستے میں یہ ملے انہوں نے ان کو گرفتار کر کے وہاں مدینہ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں پیش کیا, مسجد نبوی کے ایک ستون کے ساتھ ان کو باندھ دیا گیا. اس زمانے میں کوئی جیل خانہ تو تھا نہیں, بہرحال جو ہے اس میں یہ ہوا کہ 3 روز تک وہ رہے بندھے ہوئے اور اس میں مسلمانوں کا جو حال دیکھا, اور نبی کریم صلی اللہ علیہ وسلم نے باقاعدہ ان کو بغیر کسی جو ہے معاوضہ لیے ہو یوں ہی چھوڑ دیا, اسی وقت ایمان لے آئے. اور پھر حضور صلی اللہ علیہ وسلم سے درخواست کی کہ میں تو عمرہ کرنے کے لیے جا رہا تھا یا آپ کے لوگوں نے مجھے گرفتار کر لیا تھا. حضور صلی اللہ علیہ وسلم ضرور جائیے عمرہ کرنے کے لیے. جب وہاں مکہ مکرمہ پہنچے تو مکے والوں کو بھی پتہ چل گیا تھا کہ یہ ایمان لے آئے, تو انہوں مکے والوں نے جو ہے ان کو تانا دیا سبب تھا کہ سمامہ آپ تو جو ہے اپنا دین بدل چکے پھر گئے. تو انہوں نے کہا کہ نہیں میں تو جو ہے اسلام لے آیا ہوں. اور پھر کہا مجھے تم تانا دیتے ہو, کیونکہ مکہ مکرمہ گیہوں جو آتا تھا وہاں ان کا جو قبیلہ تھا قبیلہ بنو حنیفہ اس علاقے سے آتا تھا, انہوں نے کہا کہ مجھے تانا دیتے ہو میں گیہوں کا تمہارا گیہوں کا یہ بند کر دوں گا, ایک دانہ بھی گیہوں کا نہیں آئے گا. حالانکہ ان کو گیہوں بند کرنے کی نبی کریم صلی اللہ علیہ وسلم نے نہیں کچھ فرمایا تھا, انہوں نے اپنی طرف سے فیصلہ کیا اور جا کر کے جب گیہوں بند کر دیے تو ابو سفیان نے نبی کریم صلی اللہ علیہ وسلم پر خط لکھا کہ آپ تو جو ہے صلہ رحمی کا حکم دیتے ہیں اور انہوں نے ایسا کیا ہے. آپ نے فوراً حضرت سمامہ رضی اللہ تعالیٰ عنہ کے اوپر خط لکھا ان کا جو ہے غلہ گیہوں جاری کر دیا جائے. اندازہ لگاؤ, یہ اتنے پکے دشمن تھے, ان کا بھی آپ نے غلہ ان کی بنیادی ضرورتوں کو بند نہیں کیا. آج دنیا میں حقوق انسانی کے دعوے کر کے کیا کیا ہو رہا ہے عراق اور شام اور دوسرے علاقوں کے ساتھ, جو لوگ حالات سے واقف ہیں بخوبی جانتے ہیں. تو بہرحال کہنے کا حاصل یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے عورتوں کو بہت سارے حقوق دیے. عورتوں کو ان کے ماں باپ کے مال میں جائیداد کے اندر وراثت نہیں دی جاتی تھی. چنانچہ باقاعدہ قرآن پاک کے اندر مستقل سورہ نساء کے اندر آیتیں ہیں اس سلسلے میں. پورا ایک رکوع سمجھیے, بڑا 2.5 صفحے کا پورا مضمون نازل کیا گیا. یوسیکم اللہ فی اولادکم للذکر مثل ذی الانثیین, اور اس میں عورتوں کو کیا کیا ملتا ہے. بلکہ جو لوگ یہ اسلام کے علم فرائض سے واقف ہیں وہ جانتے ہیں کہ وہ وارث جن کے حصے مقرر ہیں وہ کل 12 ہیں. ان 12 وارثوں میں 8 عورتیں اور 4 مرد. گویا مقررہ حصے پانے والوں کی تعداد میں عورتوں کی تعداد مردوں کے مقابلے میں دوگنی ہے. اس سے آپ اندازہ لگائیے کیسے حقوق دیے ہیں. خیر, بہرحال اس سلسلے میں اور بھی بہت ساری زیادتیاں ہوتی تھیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں ایک مرتبہ ایسا ہوا کہ ان کے کوئی معاملہ ان کو درپیش تھا, اس سلسلے میں غور کر رہے تھے. ان کی بیوی جو تھی ان کو پتا تھا کہ اس سلسلے میں یہ سوچ رہے ہیں. ان کی بیوی نے ان کے کہے بغیر اپنی طرف سے کہ آپ اگر ایسا کر لیں تو. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں ہم قریش جو ہے عورتوں کی دخل اندازی کو ذرا برابر بھی پسند نہیں کرتے تھے. اس لیے جب اس نے یوں کہا تو مجھے آ گیا غصہ, اچھا تو میرے معاملے میں دخل دینے لگی. تو اس پر کہا میری بیوی نے کہا اے عمر, آپ کی ایک بات میں خیر خواہی کے لیے میں نے یہ بات کہی, اس پر آپ ناراض ہو گئے. نبی کریم صلی اللہ علیہ وسلم کی ازواج تو ایک ایک دن پورا پورا دن جو ہے حضور صلی اللہ علیہ وسلم سے بات چیت نہیں کرتی کرتی کیے ہوئے رہتی. کہ اچھا ایسا ہے, تو ہلاک ہوئی حفصہ, چونکہ صاحبزادی حفصہ بھی حضور کے نکاح میں تھی. حضرت عمر فرماتے ہیں میں فوراً جو ہے وہ حضرت حفصہ رضی اللہ تعالیٰ عنہ کے پاس گیا, اور میرا مطلب یہ تھا کہ میں سب کو تنبیہ کروں کہ ایسا ہونا نہیں چاہیے. میں نے ان سے پوچھا, انہوں نے کہا ایسا ہوتا, کہا ایسا مت کرنا, اگر اللہ کے رسول ناراض ہو گئے تو اللہ ناراض ہو جائے گا اور تمہارا جو ہے ایمان ختم ہو جائے گا. کسی چیز کی ضرورت ہو تو مجھ سے مطالبہ کرو. بخاری شریف میں یہ روایت موجود ہے. کہا اس کے بعد میں ایک اور ام المومنین شرائے حدیث نے لکھا ہے, وہ حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ تھی, ان کے ساتھ بھی رشتہ داری تھی. ان کے پاس اسی ارادے سے سمجھانے کے لیے گیا تو کہا انہوں نے ایسا کرارا جواب دے دیا, کہا اے عمر آپ تو ہر چیز میں دخل اندازی کرتے ہیں, یہاں تک کہ جو ہے حدود ہمارے حدود صلی اللہ علیہ وسلم کا جو ذاتی ہمارا معاملہ ہے اس میں بھی دخل, ہماری نصیحت کے لیے کیا حدود صلی اللہ علیہ وسلم کافی نہیں جو تم آ کے نصیحت. کہا انہوں نے ایسا جواب دیا کہ پھر آگے دوسری ازواج کے پاس جانے کی مجھے جرأت نہیں ہوئی. حضرت عمر فرماتے ہیں خیر یہ تو اس وقت ختم ہو گیا. پھر اس کے بعد ایک موقع ایسا آیا کہ حضرات امہات المومنین کی طرف سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں جو ہے وہ نفقات کی زیادتی کے لیے درخواست کی گئی, اور جو ہے اور بھی کچھ معاملے اس زمانے میں قریب زمانے میں پیش آئے تھے. نبی کریم صلی اللہ علیہ وسلم کو ان کا یہ مطالبہ ان کی یہ ڈیمانڈ پسند نہیں آئی, اور آپ نے اپنی ناراضگی کا اظہار کرنے کے لیے قسم کھا لی کہ ایک مہینے تک تم میں سے کسی کے پاس میں آؤں گا نہیں. اور آپ کا اپنا ایک الگ بلا خانہ تھا حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے حجرے پر, وہاں آپ الگ ہویا راتیں گزارنے لگے. اور ادھر مدینہ منورہ میں شور مچ گیا کہ حضور صلی اللہ علیہ وسلم نے اپنی ازواج سے علیحدگی اختیار کر لی. بات تو یوں سمجھے نعوذ باللہ کہ آپ نے طلاق دے دی. حضرت عمر رضی اللہ تعالیٰ عنہ کا ایک پڑوسی تھا, وہ حضور صلی اللہ علیہ وسلم کی مجلس میں حاضری کے سلسلے میں انہوں نے اپنے پڑوسی سے باری مقرر کر لی تھی, کیونکہ دونوں کے اپنے جو ہے تجارتی اور زراعت کے کام تھے. حضرت عمر تجارت کرتے تھے, وہ پڑوسی انصاری تھا, اس کا کھیتی باڑی کا کام تھا. حضرت عمر نے یوں کہا کہ ایک دن میں حاضری دوں گا مجلس نبوی میں, اور اس دن کی جو باتیں ہوں گی تم کو بتلا دیا کروں گا. دوسرے دن تم حاضری دینا, और जो बातें हो मुझे बतला दिया करना। कहा एक दिन हजरत उमर फरमाते उतनी उनकी बारिश थी, रात को शाम को वो आया जोर जोर से मेरा दरवाज़ा खटखटाने लगा, उमर हैं उमर हैं। मैं एकदम घबरा गया, क्या बात है, क्या गस्सानी आ गए क्या? उस ज़माने में एक अफवाह ये थी कि गस्सानी जो हैं हमला करने वाले। कहा नहीं, इससे भी ज़्यादा ख़तरनाक, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने अजवाज को तलाक दे दी। अच्छा, हजरत उमर फरमाते बड़ी बेचैनी से रात गुजारी, सुबह होते ही मैं वहाँ पहुँचा और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बाला खाने पर अलग फिरोकश से, मैंने उसका जो दरवाज़ा था उसके ऊपर एक गुलाम जो था मुकर्रर था उसे कहा मेरे लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से इजाज़त ले लो। कहा उस गुलाम ने थोड़ी देर बाद आकर के कहा कि मैंने आपकी लिए आपका नाम लेकर इजाज़त मांगी, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खामोश रहे, कोई इजाज़त नहीं दी। हज़रत उमर फरमाते हैं कि मैं मस्जिद नबी में गया, वहाँ कुछ सहाबा बैठे हुए थे, थोड़ी देर उनके पास बैठा लेकिन मुझे सब्र नहीं आया। फिर उठ करके इसी तरह दूसरी मरतबा, तीसरी मरतबा, चौथी मरतबा में कहा कि अभी मैं लौट रहा था कि उसने आवाज़ दी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इजाज़त दे दी। बस कहा मैं पहुँचा ऊपर और दरवाजे में खड़े होकर पहला ही सवाल मैंने ये किया कि अल्लाह के रसूल, क्या आपने अपने अजवाज को तलाक दे दी? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया कि नहीं। कहा बस ये सुनकर मैंने ज़ोर से नारे तकबीर बुलंद किया मारे खुशी से, और फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मैंने अर्ज़ किया कि अल्लाह के रसूल, मैं कुछ बातें कर सकता हूँ? खड़े खड़े ही अभी कहाँ का मैंने वही किस्सा अपनी बीवी वाला सुनाया, और उसके बाद फिर मैं जो अजवाज मुतहरात के पास गया था और उनको कहा हज़रत सलमा ने उम्मे सलमा रज़ी अल्लाह तआला जो जवाब दिया था, जब मैंने वो सुनाया तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम हंसने लगे। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम पर जो मुस्कुराहट की कैफियत आई तो मुझे और हिम्मत हुई और मैंने अर्ज़ किया मैं अंदर आ सकता हूँ? वो अपने कहते ना भाई उंगली दी तो पहुँचा पकड़ने का ऐसा। तो कहा मैंने जाकर सामने बैठा, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हुजरे का जायज़ा लिया। तो एक तो वो चारपाई जिस पर आप लेटे हुए थे बान की थी और उस पर कोई बिस्तर भी नहीं था, आप सल्लल्लाहु अलैहि वसल्लम की पुश्त मुबारक पर वो बान की रस्सी के असरात निशानात पड़े हुए थे, और वहाँ पूरे हुजरे में दो चार चमड़े थे और कुछ बेरी के पत्ते जो दबागत के काम आते हुए थे, और कोई सामान नहीं था। और ये मंजर देख कर मेरी आँखों में आंसू आ गए और मैंने अर्ज़ किया कि अल्लाह के, ये सारी बुखारी शरीफ की रिवायत है, मेरा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से मैंने अर्ज़ किया अल्लाह के रसूल, ये कैसर व किसरा अल्लाह के दुश्मन, वो तो नेमतों के अंदर लौटपोट हों और आप अल्लाह के रसूल होकर के ये तकलीफ का। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने ज़ोर से मेरे सीने में हाथ मारा और फरमाया फ़ी शक्किन अंत या इब्न अल खत्ताब, ए इब्न अल खत्ताब, क्या तुम शक और शुबा में हो, तुम्हें ये मालूम नहीं इनके लिए दुनिया है और हमारे लिए आखिरत है। देखो भाई, आज भी मैं मुसलमानों से यही कहता हूँ कि ये لَيُغْرَّنَّكَ का تَقَلُّبُ الَّذِينَ كَفَرُوا فِي الْبِلَادِ مَتَاعٌ قَلِيلٌ ثُمَّ مَأْوَاهُمْ جَهَنَّمُ وَبِئْسَ الْمِهَادُ। قرآن میں باری تعالیٰ نے صاف کہہ دیا ہے کہ یہ اہل کفر جو ہے دنیا کے اندر اس طرح عیش و عشرت کے ساتھ گھوم پھر رہے ہیں، یہ منظر تم کو دھوکے میں نہ ڈالے، چند دنوں کے لیے دنیا کی نعمتوں سے فائدہ اٹھانا ہے، بعد میں ان کا انجام۔ اہل اسلام مسلمانوں کے لیے تو یہی دنیا ہی کے اندر اللہ تعالیٰ ایسے حالات پیش کر کے ان کے گناہوں کی بھی کا بھی کفارے کا انتظام کر لیتے ہیں۔ بہرحال میں یہ عرض کرتا ہوں کہ یہ حضرت عمر نے اس موقع پر یہ بھی کہا کہ اللہ کے رسول، ہم قریش تو وہ تھے کہ مرد عورتوں پر غالب تھے، یہاں جب آئے تو یہاں کا ماحول یہ تھا کہ عورتیں مردوں پر غالب ہیں اور عورتیں ایک دوسرے سے سیکھا کرتی ہیں، ہماری عورتوں نے بھی سیکھا۔ خیر، بہرحال اسلام نے جو حقوق دیے ان حقوق کی بنیاد پر باقاعدہ یہاں تک کہ پٹائی تک سے منع فرما دیا، حضرت صلی اللہ علیہ وسلم نے عورتوں کو کی پٹائی کرنے سے منع فرما دیا، تو اس کا نتیجہ یہ ہوا کہ عورتیں جو ہے وہ جری ہو گئی۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے آ کر کے نبی کریم صلی اللہ علیہ وسلم سے عرض کیا، یہ بھی بخاری شریف میں موجود ہے، کہ اللہ کے رسول، آپ نے عورتوں کی پٹائی سے منع فرما دیا لیکن اس کا نتیجہ یہ ہوا کہ وہ شیر ہو گئی، اب وہ جو ہے شوہروں کی بات کی طرف دھیان نہیں دیتی۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے بدرجۂ مجبوری کچھ پٹائی کی اجازت دی، اور پھر جو ہے دوسرے دن یہ ہوا اجازت جو ملی تو ایسی پٹائی لوگوں نے کر ڈالی کہ دوسرے اگلے دن نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ بھائی آج تو ہماری بیویوں کے گھروں پر عورتوں کی لائن لگ گئی، وہ اپنا نشانات بتلاتی تھی کہ یہ میرے شوہر نے یوں مارا یوں مارا۔ जो लोग अपनी बीवियों की पिटाई करते हैं वो अच्छे लोग नहीं नहीं। इस्लाम ने कुरान में देखो, अब मैं असल बात मौजू जो कह चला रहा था वो ये था, अब तो वक्त भी कम हो गया, इतने तमीज के अंदर ही वक्त इतना लंबा हो गया। नबी अल्लाह तबरक तआला ने कुरान पाक में औरतों के साथ उसने सुलूक की ताकीद फरमाई, वाशिरहुन्ना बिलमारूफ, कि उनके साथ भलाई के साथ ज़िंदगी गुजारो, अच्छा सुलूक करो। फ़ैन करी तुमहुन्ना, अगर किसी बात से तुमको उस उनसे नागवारी है और तुम उनको नापसंद करते हो, फासान तक रहू शयन वयजल्लाउ फ़ी खैरन कसीरा, तो हो सकता है कि तुम किसी चीज़ को नापसंद करो और अल्लाह ताला ने तुम्हारे लिए उसके अंदर भलाई रखी हो। इसीलिए हदीस में आता है नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, कोई मोमिन शौहर जो है अपनी मोमिना बीवी के साथ बुग्ज़ न रखे, अगर उसकी कोई बात नापसंद होगी तो दूसरी बात पसंद होगी। एक बात तो तय है, दुनिया के अंदर एक भी हजरात अम्बिया तो मुस्तस्ना है, वो तो मासूम है, हजरात अम्बिया के अलावा कोई ऐसा नहीं जो सब खूबियों ही का मजमुआ हो। हर एक के अंदर कुछ खूबियाँ होती है, कुछ नकाइस और खामियाँ होती हैं। अब आप दुनियावी एतबार से आप भी किसी के साथ जब कोई मामला करेंगे, किसी के साथ आपकी पार्टनरशिप चल रही है, तो ऐसा नहीं कि आपके आप अपने उस पार्टनर से 100% जो है राज़ी हों, कुछ बातें उसकी नागवार होती हैं, लेकिन ऐसे मौके पर आप सोचते हैं, मुवाजना करते हैं कि भाई इस पार्टनरशिप में मेरा फ़ायदा ज़्यादा है या इसकी वजह से नुकसान। अगर फ़ायदा ज़्यादा हो तो वो जो कमज़ोरी है, नुकसान है, उसको आप बर्दाश्त कर लेते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ज़िंदगी की इस पार्टनरशिप में जो है जो मियाँ बीवी की ज़िंदगी के अंदर यही हमें सबक दिया है कि अगर कोई बात उनकी नागवार है तो दूसरी बात उनकी आपको खुश ये भी आएगी। और ये बात तो तय है, खुदा न खास्ता कोई आदमी अगर ये फैसला करता है कि उसकी फलां बात की वजह से मैं उससे अलाइदगी इख्तियार कर लूँ, तो मैं कहा करता हूँ कि अच्छा भाई कर लिया आपने उस अलाइदगी इख्तियार, अब दूसरी बीवी एक तो उसके बाद आसानी से मिलने वाली, सब जानते हैं कि कोई आदमी अपनी बीवी को अगर तलाक दे चाहे 100% उसका कोई जो है कसूर न हो, सब बीवी का कसूर हो, तो भी दूसरी बीवी आसानी से मिलती नहीं है, और जैसी वो चाहता है वैसी तो मिलती नहीं। अब अगर वो आ गई, अब वहाँ क्या करेगा वो, वहाँ भी तो नागवारी वाली बातें पेश आएगी ना, तो वहाँ तो क्या सोचेगा, अरे यार ये तो बड़ी मुश्किल से मिली है, खुदा ना करे अगर इसको भी छोड़ दिया तो पता नहीं दूसरी मिलेगी या नहीं मिलेगी, जैसा चलता है चलने दो। तो बस जैसा चलता है चलने दो, तो शरीयत मना नहीं करती है तंबीह करने से। मैं यूँ कहा करता हूँ कि भाई वो फारसी की कहावत है, आँच कुनद दाना कुनद नादा लेक बाज़त खराबी है बिसियार, कि अक्लमंद आदमी जो काम करता है, बेवकूफ़ आदमी भी वो काम करता है, लेकिन बेवकूफ़ आदमी वो काम कब करता है, बहुत सारी खराबी के बाद। तो बस ये आज आपकी खोपड़ी में ये समझ आई, तो पहले से अगर ये समझ आई होती तो इसकी नौबत ना आती। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इसीलिए औरतों के मामले में आज ये जो है गैरों को इस्लाम के कानून तलाक के मुताल्लिक बिला वजह एतराज़ात का मौका मिलता है। हालांकि सही बात तो ये है कि अगर इस्लाम के कानून तलाक का पूरे तौर पर अगर वो मुताला करें तो बात वाज़े हो जाती है, कोई ऐसी बात जो औरतों के साथ जिसको यूं कहा जाए कि नाइंसाफ़ी हुई नहीं है, ये तो हमने उसको गलत तरीके से इस्तेमाल किया, मिसयूज़ हमारी तरफ से पाया गया, उसके नतीजे में गैरों को एतराज़ करने का मौका मिला। वरना हकीकत तो ये है कि देखिए हिंदुओं के यहाँ तो सिरे से तलाक थी ही नहीं किसी, पहले से उनका मजहब के अंदर तो ये है कि भाई ये निकाह हुआ ना तो निकाह का मतलब उनके यहाँ ये होता है, हमारे यहाँ भी निकाह का मतलब आपकी पूरी ज़िंदगी गुजारेंगे साथ, लेकिन उनके यहाँ तो मौत से भी निकाह टूटता नहीं। इसीलिए कदीम ज़माने के अंदर शौहर का अगर इंतकाल हो जाता था तो बीवी भी शौहर की चिता में वो भी अपने आप को जला देती थी, ये तो बड़ी मुश्किल से अंग्रेज ने कानून बना करके इसके ऊपर काबू पाया। और अब जो फिर भी वो जो तलाक न वाला मसला था, बाद में इन लोगों ने पार्लियामेंट में 1953 में हिंदू जो ये है सिविल कोड, उसके अंदर उसका अपनी तरफ से इजाफा किया। मालूम हुआ ये बुनियादी ज़रूरत है। इस्लाम ने भी तलाक को वैसे ही अपनी मर्जी से चाहो इस्तेमाल करने का यह नहीं दिया, बल्कि इस्लाम ने तो ऐसे तरीके बतलाए, ऐसे तबक उसका गया तदरीजन स्टेप बाई स्टेप ऐसा अंदाज इख्तियार किया कि उसकी नौबत ही ना आए। चनानचे हमारे उलमा ने लिखा है कि भाई कोई आदमी किसी औरत के साथ निकाह करे तो पहला मरहला तो ये है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने ताकीद फरमाई कि देख ले। इसलिए बहुत सी मरतबा शौहर तलाक देता है तो उसको कोई पूछता है भाई क्यों तलाक दी, तो क्या मुझे पसंद नहीं थी। अल्लाह के बंदे अगर ऐसी पहले से देख लेता तो नापसंदीदगी की बुनियाद पर जो तलाकें होती है उसकी कोई नौबत ना आती, मसला वहीं ख़त्म हो जाता। शरीयत ने इसीलिए कहा है कि देख ले ताकि उसको बाद में इसकी नौबत ना आवे। और उसके बाद फिर दूसरा मरहला हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने ये जो मैंने अर्ज़ किया कि भाई किसी कोई बात नापसंद है तो उसकी वजह से उससे दुश्मनावट और बुग्ज़ रखने की ज़रूरत नहीं है, उसकी दूसरी बात क्या आएगी, पसंद आएगी। इसलिए कि ऐसा नहीं है कि हर एक के अंदर जो है नुक्स ही नुक्स हो, खामियाँ ही खामियाँ हो, खूबियाँ भी होती है। तो समझदार आदमी खामी और खूबी दोनों का मुवाजना करता है। बड़े बड़े जो है अहलुल्लाह गुजरे हैं, उनकी जिंदगियों में उनके वो ऐसी बीवियों से वास्ता पड़ा जो उनके साथ अच्छा सलूक नहीं करती थी, लेकिन उन्होंने जो है बाकायदा अमली तौर पर हुस्न सलूक का मुजाहरा किया। शेख अबुल हसन खिरकानी रहमतुल्लाह अलैह का वाकया मौलाना रूम ने मसनवी के अंदर बयान किया है। बड़े साहिब करामात और बड़े ऊंचे दर्जे के बुजुर्ग थे। एक आदमी उनका शोहरा सुन करके उनकी खिदमत में बैत होने के लिए हाजिर हुआ। जिस वक्त घर पर आया वो घर पर मौजूद नहीं थे। इन्होंने भी पूछा, बीवी थी, भाई काहे को आया, मैं तो हजरत से। अरे तेरा हजरत वजरत छोड़ने, वो बेचारा ये सुन करके वो यूँ समझा कि वाकईतन ऐसा होगा। दूसरे लोगों ने कहा कुछ जो है बददिल होने की ज़रूरत नहीं है, ये तो बीवी का मिजाज ही ऐसा है। हजरत गांव जंगल के अंदर लकड़ियां लेने के लिए गए हैं, तुम जाओ वहाँ। जब वो जंगल के अंदर गया तो देखा कि हजरत शेख अबुल हसन खिरकानी शेर के ऊपर सवार हैं, लकड़ियों का गट्ठर अपने आगे रखा हुआ है और सांप का कोड़ा हाथ में है। वो आदमी तो ये मंजर देखकर ही घबरा गया, कहा इतनी बड़ी करामत। तो शेख अबुल हसन उसके कुछ कहे बगैर शेख अबुल हसन खिरकानी ने कहा, भाई तुम्हें बददिल और मायूस होने की ज़रूरत नहीं, मैं अगर उस औरत का बोझ न उठाता तो ये शेर मेरा बोझ न उठाता। हकीकत तो ये कहा अल्लाह ताला का एक निज़ाम है कि औरतों के मिजाज में कुछ जी तो होती है, लेकिन उस मिजाज की वजह से हमें ऐसा नहीं कि उनके साथ सख्ती का मामला करना है। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की इज़्ज़वादी ज़िंदगी की तफसीलात आप हदीस के अंदर पढ़ें। आप बुखारी शरीफ में किस्सा मौजूद है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम एक मरतबा एक ज़ौजा मुतहरा के घर में थे। आपकी बारी थी, कई बीवियाँ थी तो उन जिनकी बारी थी उनके घर में थे। दूसरी बीवी ने कोई अच्छा खाना पकाया था तो वो खादिमा के साथ प्याले के अंदर हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के लिए भेजा। जिन बीवी की बारी थी जिनके घर पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम क़याम फरमा थे, जब वो खादिमा वो खाना लेकर के आई उनकी तरफ से, उन बीवी को बहुत नागवार गुजरा कि मेरे घर पर हुजूर हैं और ये खाना भेज के मारा हाथ, तो प्याला भी गिरा, उसके टुकड़े टुकड़े हो गए और खाना भी जो है वो। तो नबी करीम बुखारी शरीफ की रिवायत में मौजूद है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फौरन वो खाना जमा किया, प्याले के टुकड़े जमा किए और अच्छा प्याला घर में से लेकर उसकी बीवी के घर में से लेकर उस खादिमा को देकर वापस किया और फरमाने लगे गारत उम्मुकुम, कि तुम्हारी माँ को गैरत आ गई। बीवी को गैरत होती है कि मेरे बीवी भी शोहर के साथ ताल्लुकात मामले में दूसरे की दखल अंदाजी होनी ज़रा भी ख्याल आ जाए ज़रा भी, तो वो जो है वो बर्दाश्त नहीं कर सकती। यहाँ तक क्या बहुत से मुख्य मुतालिक तो यहाँ तक सुना है कि वो माँ बीवी के साथ बेटा मोहब्बत रखता है उसको भी माँ बर्दाश्त नहीं करती। यहाँ तक हो गया। एक लतीफे के तौर पर सुनाता हूँ, एक मौल साहब ने सुना है अपना किस्सा। एक मरतबा एक दोस्त के यहाँ उनकी दावत थी, तो कड़ी खिचड़ी कोई अच्छी पकी होगी। घर आकर के जो है बीवी से कहा कि आप तो वहाँ कड़ी खिचड़ी बड़ी अच्छी थी। खैर उसने सुन लिया, कुछ कहा नहीं। बहुत दिन तक कड़ी खिचड़ी घर में नजर ही नहीं आ रही। आखिर वो जो लोग कड़ी खिचड़ी खाने के आदी हैं वो ऐसी चीज है कि 5-6 रोज के बाद याद आती है। तो शौहर ने कहा वो आज कब तक कड़ी खिचड़ी क्यों नहीं पकती, वो उस रान के यहाँ जाकर के खा लो। तब उनकी समझ में आया कि मैंने ही मतलब कि ऐसा जुमला गाय को कह दिया। तो बहरहाल खैरत होती है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई खूबी ये, और फिर आगे अब उसके बाद अगर है तो कुरान ने वाशरुन बिल मारूफ करी, फिर आगे है वल्लाति तखाफून नुशूज़हुन फायज़ूहुन वहजुरूहुन फिल मदाजी वद्रिबूहुन। के नबी बारी ताला फरमाते हैं कि जिन औरतों की सरकशी का तुमको अंदेशा है तो गोया उनको पहले तो नसीहत करो। कितने लोग हैं जो नसीहत करते हैं। ये तलाक के इस्तेमाल का जैसा गलत इस्तेमाल तलाक का होता है, बकौल हजरत मौलाना मुफ्ती मोहम्मद तकी साहब दामत बरकात होंगे के लोगों ने गोया उसको गाली समझ रखा है। दूसरों के साथ झगड़ा होगा ना बीवी के अलावा तो उसको क्या करेगा, गुस्से में आके गाली देगा, है ना, गुस्सा का इजहार करने के लिए। और बीवी के साथ झगड़ा हुआ तो तलाक देगा। गोया यूँ समझ रहा है कि ये भी कोई गाली की तो समझ। और कमाल की बात तो यह है कि बीवी का कोई कसूर नहीं। दुकान पर किसी ग्राहक के साथ झगड़ा हो गया और जनाब जो है गुस्से में भरे हुए घर पर आए और बीवी को तलाक दे डाली। वो बीवी के भाई के साथ कोई कारोबारी मामला था, उसमें कोई गड़बड़ हो गई तो बीवी को तलाक दे दी। बीवी के बाप के साथ कोई कारोबारी मामला था, कोई नाराजगी की बात थी, उस तलाक दे दी। यानी कोई खेल बना दिया शरीयत। ये क्या तरीका है, किसी हाल में भी शरीयत इसकी इजाजत देती। आप तो अंदाजा लगाओ कि ये कुफारे कुरैश कितने समझदार थे और उस जमाने में क्या था। आप सल्लल्लाहु अलैहि वसल्लम हज़रत उम्मे हबीबा रदी अल्लाह तआला अन्हा उम्मुल मोमिनीन, वो हज़रत अबू सुफियान की बेटी। और अबू सुफियान जो है एक लंबे ज़माने तक कुरैश की सरदार और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पक्के दुश्मन रहे। ये अपने शौहर के साथ अब्दुल्लाह इब्ने जहश या गालिबन नाम था, उनके साथ वो ईमान लाई और हिजरत करके हबशा गई। और हबशा में उनके शौहर का इंतकाल हो गया। उनकी इद्दत पूरी हुई तो शाह हबशा रजाशी ने उनका निकाह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ करा दिया और मेहर अपनी जेब खास से अदा किया। इसीलिए तमाम उम्महातुल मोमिनीन में सबसे ज़्यादा मेहर इनका है, इसलिए कि वो मेहर बादशाह ने अपनी तरफ से दिया था। तो बहरहाल अब अबू सुफियान को जब पता चला कि भाई उनकी बेटी का निकाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम से हुआ, तो उन्होंने कहा एक ऐसी शख्सियत है कि उस पर उंगली नहीं रखी जा सकती। आज तो माँ बाप खुद भी कोई नाराज़गी हो जाती है शौहर से दामाद से, बेटी को घर में बुला करके रख लेते हैं। क्या ऐसे माँ बाप अपनी बेटी के खैर खां हैं। वो बेशुमार वाक़ियात ऐसे हैं जहाँ हम सुनते हैं कि मियाँ बीवी में कोई झगड़ा नहीं, बेचारे फिराक और जुदाई के अंदर रो रहे हैं, लेकिन इनके माँ बाप के झगड़ों की वजह से बेटी को घर में बिठा रखा है, जाने नहीं देते। या जो है ये शौहर के माँ बाप ने मजबूर करके उनको भेज दिया है और इन दोनों में कोई झगड़ा नहीं। जब ये सुनते हैं तो हैरत होती है कि इन्होंने शरीयत के अहकाम का कैसा हुलिया बिगाड़ रखा है, अंदाजा लगा। तो बहरहाल मैं कहता हूँ कि देखो अल्लाह ताला ने हमें जो शरीयत दी है और उसके जो अहकाम दिए हैं उसको अगर इस तरह गलत इस्तेमाल करेंगे तो यही सूरत पेश आएगी जो इस वक्त हमारे मुल्क के अंदर है। बल्कि ये तो शरीयत के अहकाम की नाशुक्री की सज़ा है। क्या सज़ा है मैं बताऊँ। वो इनके यहाँ हिंदू कानून है कि कोई मर्द बीवी को तलाक दे तो जब तक कि बीवी का दूसरा निकाह ना हो या वो मर ना जाए वहाँ तक उसका नफका शौहर के ऊपर है। ये उनका कानून है। आज क्या होने लगा, अब कोई मुसलमान शौहर अपनी बीवी को तलाक देता है तो वो मुतल्लका बीवी के वालिदैन और उसके इज्जा जो हैं बाकायदा कोर्ट में केस करके हिंदू सिविल कोर्ट के उस कानून से फायदा उठाकर शौहर के ऊपर नफका जिंदगी भर का लगा देते हैं। तो आपने उस हिंदू सिविल कोर्ट को तो अपनी मर्जी से इख्तियार किया ना, अपनी मर्जी से इख्तियार किया। क्या हुकूमत ने आपको ऊपर लागू किया है? नहीं। जब आप अपनी मर्जी से दो पैसों के लिए और सामने वाले को जिक पहुंचाने के लिए ये कर रहे हैं, तो फिर नऊज बिल्ला अल्लाह ताला अगर हम पर इनको मुसल्लत कर दें और जो अपनी मर्जी से इस्लामी कानून पर अमल करना चाहें उनको भी मौका न रहे, तो उसमें क्या ताज्जुब की बात है? ये तो हमारे अमाल की सज़ा है, हकीकत तो ये है। इसलिए हमें अपनी ज़िंदगियों को दुरुस्त करने की ज़रूरत है। मैं इंशाल्लाह रात को इस सिलसिले में, सिविल कोर्ट के सिलसिले में रात से मौलाना से अर्ज़ किया। अभी आते हुए मेरा तब कोई दूसरा मौजू सोचा था, अभी भी एक और मौजू था मेरे जहन में, लेकिन मौलाना ने बात की तो मैंने कहा, मैंने सोचा चलिए ठीक है औरतों के सिलसिले में ही बात अर्ज़ कर दूँ। बहरहाल ये तो बड़ा तफसीली मौजू है, लेकिन भारत जो पूरा न सही तो दो चार बातें भी आपके सामने आ जाएँ। अल्लाह ताला हम सबको शरीयत की ना काम की कदरदानी और जो है पूरे ईमान और यकीन के साथ उस पर अमल की तौफीक और सहादत अता फरमाए। वाखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।